तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या 37,000 भन्दा बढी पुगेको छ र मृतकको संख्या 200 भन्दा बढी पुगेको छ। कोरोनाको संक्रमण सरकारको सर्वोच्च तहमा पनि पुग्न थालेको छ। सम्पर्कमा आएका एकजना सैनिकमा कोरोनाको संक्रमण देखिएपछि तीनजना मन्त्रीहरू उप प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल घरमै एकान्तवासमा बसिरहेका छन् भने 9 अङ्गरक्षकमा कोरोना देखिएपछि नेकपा नेता माधव नेपाल पनि घरमा एकान्तवासमा छन्। उद्योगपति विनोद चौधरीले पनि आफूमा कोरोना संक्रमण देखिएको बताएका छन्। तर यस्तो अवस्थामा पनि खोप र बाल स्वास्थ्यका कार्यक्रम भने नरोकिएको स्वास्थ्य मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक गौतमले बताएका छन्।
यही लकडाउनकै अवधिमा दादुरा रुबेला स्थगित भएको खोप अभियानलाई पनि हामीले लकडाउनकै पिरियडमा पनि सम्पन्न गर्यौँ। यसै वर्ष हामीले पूर्ण खोपयुक्त देश घोषणा गर्ने कार्यक्रम रहेको छ र त्यो अभियानमा हामी अहिले लागेका छौँ।
कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौँमा निषेधाज्ञा थपिएको छ। अगस्त 26 निषेधाज्ञा अब सेप्टेम्बर 2 जारी रहनेछ। निषेधाज्ञापछि खानेकुरा र विशेष गरी तरकारीको बजार भाव अचानक बढेर जनजीवन कष्टकर बनेको छ। कोरोना भाइरसको उपचारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई दुर्व्यवहार गर्ने मानिसहरूलाई तुरुन्तै कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ। काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने, घर वा डेरामा आउन जान नदिने, कुटपिट गर्ने, घेराउ गर्ने जस्ता घटना भएको खबर पाएपछि त्यस्तो निर्णय गरेको मन्त्रालयले बताएको छ। स्वास्थ्यकर्मीबाट कोरोना सर्ने डरले यस हप्ता धेरै ठाउँमा त्यस्ता घटना भएका छन्। हालको जनस्वास्थ्य सङ्कटको समयमा पर्याप्त सेवा सुविधाको अभावमा बिरामीको उपचारमा खटेका वा महामारी नियन्त्रणमा लागेका जो कोहीलाई सम्मान तथा उत्प्रेरित गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ। सरकारले बाढी पहिरो लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिको आर्थिक स्रोत व्यवस्थापन र पीडित परिवारको आवास निर्माणमा सहजता ल्याउन विपद जोखिम वित्तीय लगानी रणनीति ल्याउने तयारी गरेको छ। नेपालमा मनसुनी वर्षा र त्यसका कारण जाने बाढी पहिरो अझै रोकिएको छैन। पछिल्लो हप्ता पश्चिम नेपालका बागलुङ, सल्यान, बझाङ, बाजुरा जस्ता ठाउँमा यसको धेरै असर परेको छ। क्षतिको निरीक्षण गर्नका लागि बाजुरा पुगेका गृहमन्त्री रामबहादुर थापाले सरकारका योजनाका बारेमा थप जानकारी दिएका छन्।
जुन परिवारमा चाहिँ यो प्रकोप बाढी पहिरोले गर्दाखेरि निधन भएको छ उनीहरूलाई राहत स्वरूप चाहिँ दिँदै आएको रकमलाई चाहिँ 2 बढाएको छ। त्यसलाई पनि गर्ने र अन्य चाहिँ उहाँहरूलाई राहत रकमहरूलाई पनि 2 बढाएको छ र जो घाइते हुनुभएको छ सरकारले उनीहरूलाई निशुल्क उपचार गर्ने नीति लिएको छ।
साबिक भन्दा धेरै वर्षा भएको यो वर्षमा पहाडका ठूला खण्ड खस्ने र धेरै जनधनको क्षति हुने प्रवृत्ति देखिएको छ। अचानक भारी वर्षा हुने, एकै ठाउँमा धेरै वर्षा हुने जस्ता अप्रत्याशित घटनाक्रम पनि बढेका छन्। एकातर्फ जलवायु परिवर्तनको असर र अर्कोतर्फ पहाडहरूमा सडक र कङ्क्रिट घर निर्माण गर्ने क्रम बढेकाले वर्षाको पानी बग्ने बाटोमा अवरोध भएर समस्या बढेको अनुमान गरिएको छ। यो वर्ष बाढी पहिरोका 700 भन्दा बढी घटना भएका छन्, जसमा 250 भन्दा बढीको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन्। नेपालमा आप्रवासी कामदारले पठाउने विप्रेषण धेरै घट्ने अनुमान गरिए तापनि यो आर्थिक वर्षको विप्रेषण गत वर्षको भन्दा 0.5% मात्रै कम देखिएको छ। जुलाई महिनामा अन्त्य भएको आर्थिक वर्षमा विप्रेषणको रकम 8.75 अर्ब पुगेको छ। विभिन्न आर्थिक संस्थाहरूले विप्रेषण 14-30% घट्ने प्रक्षेपण गरेका थिए, तर विप्रेषणले ती अनुमानहरूलाई गलत साबित गरेको छ। अनुमान गरे जति संख्यामा आप्रवासी कामदारहरू नेपाल नफर्केको हुनाले त्यस्तो हुन पुगेको बताइएको छ। भारत बाहेकका अरू देशमा र विशेष गरी खाडी मुलुकहरू र मलेसियामा गरेर 50 लाखसम्म नेपाली आप्रवासी कामदार रहेको अनुमान गरिएको छ भने तीमध्ये 50,000 मात्रै कोरोनाको संक्रमणका क्रममा नेपाल फर्किएका छन्। कतिपय निर्माण कामहरू र उद्योगहरू सञ्चालन भइरहेका हुनाले विप्रेषण धेरै नघटेको बताइएको छ। कोरोना संकटका कारणले रोकिएको त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैं पछाडि मात्रै हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैले सञ्चालन गर्ने र सेमेस्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ। यसअघि बन्दाबन्दी खुलेसँगै सवारी साधन सञ्चालन भएपछि सो निकायले भदौ 16 गतेबाट सेमेस्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी गरेको थियो। तर संक्रमण बढेसँगै सार्वजनिक यातायात फेरि बन्द भएका छन् र पढाइ छोडेर गाउँघर फर्किएका विद्यार्थीहरू परीक्षा दिन आउन नसक्ने पनि भएको छ। सरकारले अनलाइन डेलिभरी सेवाहरू बन्द गरेसँगै काठमाडौँमा जनजीवन झन कष्टकर बनेको छ। काठमाडौँमा बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएको समयमा पनि केही ई कमर्स कम्पनीहरूले अनलाइन अर्डरहरू लिएर सामानहरू घरमै पुर्याइदिने कामहरू गरिरहेका थिए। तर धेरै ठाउँमा घुम्ने यस्ता डेलिभरी गर्ने व्यक्तिहरूले संक्रमण फैलाउने भन्दै जिल्ला प्रशासनले यस्तो सेवामा कडाई गर्न थालेको छ। प्रहरीले बिहिबारदेखि यस्ता सेवा दिनेहरूमाथि धरपकड पनि गरिरहेको छ। यस्तो धरपकडको विरोधमा व्यवसायीहरूको एउटा समूहले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ र विभिन्न व्यक्ति र समूहहरूले पनि यसको विरोध गरिरहेका छन्। तर सरकारले भने यसलाई सम्बोधन गरेको छैन। सेवा भट्टराई, काठमाडौँ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।